الحمد لله الحمد لله كفى والصلاة والسلام على عباده الذين اصطفى خصوصا على أفضلهم وخاتم النبيين محمد الأمين وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أرأيت الذي يكذب بالدين فذلك الذي يدع اليتيم ولا يحض على طعام المسكين فويل للمصلين الذين هم عن صلاتهم ساهون الذين هم يراءون ويمنعون الماعون صدق الله العظيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم ألهمني رشدي وأعذني من شرور نفسي اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه آمين يا رب العالمين آج ہم اللہ کے نام سے سورۃ المعون کا مطالعہ کریں گے پچھلے جمعے دو سورتوں کا مطالعہ مکمل ہو گیا تھا کسی حد تک حق تو ادا ہو ہی نہیں سکتا کچھ نہ کچھ اس کا مفہوم اور اس میں جو میسج ہے وہ پہنچانے کی کوشش کی گئی اللہ تعالیٰ قبول فرمائے سورۃ الفیل اور سورۃ القریش اب ان دونوں سورتوں کا تعلق صرف یاد دہانی کے طور پر اس کروں گا دونوں کا تعلق خاص قریش سے ہے جو بیت اللہ کے متولی تھے اور مکہ کے رہنے والے تھے اور اس بیت اللہ کی وجہ سے انہیں بہت سی سہولتیں حاصل تھیں وہ اس کو مانتے تھے کہ اللہ ہی کا گھر ہے بیت اللہ ہی کہا جاتا تھا اسے لیکن اس کے ساتھ شرک اس کا اضافہ انہوں نے کر دیا تھا کائنات کا خالق اور مالک کون ہے قرآن نے کئی جگہ اس مضمون کو بیان کیا کہ اگر ان سے پوچھو گے وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضِ لَيَقُولُنَّ اللَّهِ تو لازمًا کہیں گے اللہ ہی ہے وہی خالق و مالک ہے قُلْ لِمَنِ الْأَرْضُ وَمَنْ فِيهَا إِن كُنْتُمْ تَعْلَمُونَ سَيَقُولُونَ لِلَّهِ ذرا ان سے پوچھے کس کا ہے یہ آسمان اور کس کی ہے زمین جانتے ہو اگر تو بتاؤ تو ضرور یہ کہیں گے کہ اللہ ہی مالک ہے قل من رب السماوات السبع والارض ومن فیہن کون ہے کہ جو سات آسمانوں اور پھر زمین اور جو کچھ ان میں ہے ان سب کا مالک ہے سیقولون للہ کہیں گے اللہ ہی مالک ہے اسی مالک کا اسی رب کا اسی خالق کا یہ گھر ہے یہ مانتے تھے لیکن ساتھ ہی شرک کرتے تھے اور ان کا اپنا جو فلسفہ تھا جس نے بھی شرک کیا ہے وہ کوئی نہ کوئی فلسفہ بھی اپنے ساتھ جوڑ دیتا ہے کہ فرشتے اللہ کی بیٹیاں ہیں اور وہ بڑی لاڈلی ہیں اور جیسے دنیا میں دستور ہے کہ کوئی بڑا بادشاہ شہنشاہ اس تک تو رسائی ممکن نہیں ہوتی ہاں اس کے جو نکچڑے ہوں کچھ قریبی ہوں محبوب ہوں ان تک رسائی حاصل کر کے ان کے ذریعے سفارش کروائی جا سکتی ہے تو ہم شفعاؤنا عند اللہ یہ جو ہم بت ہم نے رکھے ہیں ہم یہ نہیں کہتے کہ یہ آسمان اور زمین کے خالق ہیں انہوں نے ہمیں پیدا کیا نہیں یہ تو ہمارے شفیع ہوں گے اللہ کے ہاں یہ فرشتوں کی ہم نے ان کی ہے وہ اللہ کی بیٹیاں ہیں اور ہم نے ان کے بت تراش رکھے ہیں اور ان کی بندگی اس لیے کرتے ہیں نظر چڑھاتے ہیں چڑھاوے دیتے ہیں سب کچھ کرتے ہیں کہ یہ اللہ کے ہاں ہمارے سفارشی ہوں گے یہ تھا ان کا اصل موقف اور یہ شرک ہے ان الشرک لظلم عظیم اور یہ شرک وہ گناہ ہے جس کے بارے میں قرآن کہتا ہے کہ اس کی تو کوئی معافی نہیں یہ الگ بات ہے کہ ہم اپنے معاشرے میں دیکھیں تو اسی کی طرح کے تصورات ہمارے ہاں بھی پھیلے ہوئے ہیں अल्लाह है ठीक है, लेकिन उस तक तो पहुंचना मुश्किल है। कोई उसके मुंह चढ़े कुछ ऐसे हैं, उनको कुछ जेब नजराने दो और उनकी खुश रखो, वो हमारी सिफारिश कर देंगे, बेड़ा पार हो जाएगा। तो 360 बुत उन्होंने रख दिए, तमाम कबाइल अरब जो हैं उन्होंने अपने अपने बुत बना दिए, और वो बुत जो हैं वो बैतुल्लाह के अंदर रखे हुए हैं। अब जो मरकज तौहीद था वो शिर्क का बहुत बड़ा, सबसे बड़ा अड्डा बना हुआ। अब उन्हें बताया जा रहा है कि एक तो उस रब ने देखो अपनी कुदरत का तुम पर तुम्हारे सामने इजहार कर दिया कि वाकई वो मालिक है, वही से बचाने वाला है। अब्रहा का लश्कर आया और तुम पीछे हट गए थे कि मुकाबला तो हो ही नहीं सकता, बचाया किसने, किस तरीके से बचाया, वो अल्लाह ने। मैंने अर्ज किया था कि उसका असर यह हुआ कि कई साल तक फिर बुतों की परस्तिश करना उन्होंने खत्म कर दी थी, एक अल्लाह को मानते थे, लेकिन फिर आहिस्ता आहिस्ता वही हाल हो गया। और इस बैतुल्लाह की वजह से तुम्हें दो फवाइद भी हासिल हैं, ये भी इन दोनों सूरतों में हमारे सामने आए। एक ये कि तुम्हारा जो ट्रेड रूट है जिस पर तुम्हारी मोनोपली है वो इसी वजह से है कि पूरे अरब के अंदर तुम्हारा एहतराम किया जाता है कि ये बैतुल्लाह के मुतवल्ली हैं, इनके जो भी काफले होंगे तजारती काफले उन पर कोई हाथ नहीं डालेगा, ये बैतुल्लाह के मुतवल्ली, और इस वजह से उन्हें जो है वो बड़े मालदार थे, बड़े बड़े सरदार, बड़े मालदार, इसलिए कि तजारत, मैंने अर्ज किया था उसकी तफसील अर्ज की थी कि जो फार ईस्ट से जो सारा माल तजारत आता था और इंडिया से आता था वो यमन के साहिल तक पहुंचता था समंदरों के, वो समंदरी जहाज के जरिए, और उसके बाद इनके काफले थे जो वहां से लेकर शाम तक पहुंचाते थे, और यूरोप की तरफ से जो भी माल आता था माल तजारत वो शाम की बंदरगाह पर उतरता था और वहां से जो है ये लाकर यही अरब ये कुरैश वो यमन के साहिल तक पहुंचाते थे। तो ये एक अहम तरीन ट्रेड रूट जो था उस वक्त उस पर इनकी मोनोपली थी, और इनके काफिलों को कोई हाथ नहीं डालता था। जब हर तरफ काफिले लूट रहे हैं इन पर इनको अमन सुकून हासिल है, तहफुज हासिल है, और फिर ये भी कि बैतुल्लाह की वजह से हर तरह का अनाज और फल जो है वो आ रहा है, लोग उमरे के लिए भी आ रहे हैं, हज के लिए भी आ रहे हैं। युजबा इलैही समरातु कुल्ली शय, कुरान में कहा गया सूरह कसस में कि वहां तो एक घास का तिनका भी नहीं उगता मक्के की सरजमीन में, लेकिन हर तरह के जो है फल और मेवे और खुराक के चीजें जो है उसकी तरफ खिंची चली आ रही है, और ये बरकत भी किसकी थी, बैतुल्लाह। अब उसके बाद फिर कुरैश की जो उस वक्त की अखलाकी हालत थी, अब उसका नक्शा है सूरह माउन में। एक तरफ अल्लाह ताला की रहमत और बरकत के कितने मजाहिर हैं जो खुली आंखों से वो देख रहे थे, लेकिन जब शिर्क में पड़ गए और आखिरत को बांधने से भी मुनकिर हो गए, उसी शिर्क का एक नतीजा निकला कि अव्वल तो आखिरत है ही नहीं उनके यहां, ये भी आखिरत का अकीदा भी बहुत कमजोर हो चुका, और अगर हुई तो फिर ये सिफारिशी है हमारे, वो हमें बचा लेंगे। लेकिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जब दावत पहुंचाई है और ये कि अपने आप को जहन्नम की आग से बचाओ, हु अनफुसकुम वा अहलीकुम नारा, अब सब मुखालिफ हो गए, और उस वक्त की जो कैफियत उनकी अखलाकी थी कुरान ने उसका पोल खोला है सूरह बाउन में। बड़े बड़े सरदारान कुरैश, बड़े बड़े मुअज्जज लोग, मुअज्जज अपनी जगह पर, लेकिन हाल क्या है, अरअयत अल्लज़ी युकज़्ज़िबु बिद्दीन, ए नबी के आपने उस शख्स के हाल पर गौर किया कि जो जजा और सजा को झुठलाता है, तकजीब करता है कि कोई आखिरत नहीं होगी, उसी दौलत के नशे में वो कहते हैं आखिरत होनी ही नहीं है, और यही वो अपनी कौम को भी समझाया करते थे, आयदु को मन्न को मिजा मितुम वकुन तुम तुराबम वायजाम अन्न को मुखरजून, क्या ये शख्स जो यानी हजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ इशारा था कि क्या ये तुम्हें इस बात का जो है वो यकीन दिला रहा है اور یہ پیغام پہنچا رہا ہے کہ جب تم مر جاؤ گے اور مٹی میں مل کر مٹی ہو جاؤ گے، وَكُنْتُمْ تُرَابًا وَعِظَامًا، اور بس تمہاری ہڈیاں ہی بچیں گی، بس اَنَّكُمْ مُخْرَجُونَ، دوبارہ نکال باہر کیا جاؤ گے، دوبارہ پیدا کیا جاؤ گے، ہی ہاتھ تری بات ہوا، ہم مانتے ہی نہیں اس بات، انہونی بات، ناقابل فہم۔ تو یہ بار بار انکار کرتے تھے آخرت کا ڈھیٹ بن کر، اور اس میں ڈٹائی کی انتہا یہ تھی کہ پھر حضور صلی اللہ علیہ وسلم سے مطالبہ کرتے تھے، یہ سرداران قریش، وہ چاہتے تھے کہ یہ پورا نظام جس طرح سے چل رہا ہے، ہمیں جو اس میں منوپلی حاصل ہے وہ ہمیں کنٹرول میں رہے۔ عوام کو بہکانے کے طریقے کیا تھے؟ ان سے کہو کہ اگر واقعی اللہ تعالیٰ دوبارہ زندہ کرے گا تو اس کے ثبوت کے طور پر جو ہمارے گزرے ہوئے آبا و اجداد ہیں ان کو زندہ کر کے دکھاؤ ہمیں پہلے، تب ہم مانیں گے۔ یہ ان کا مطالبہ قرآن مجید میں دو جگہ پر نقل ہوا ہے کہ اگر واقعی آخرت ہے اور دوبارہ اللہ کے حضور حاضر ہونا ہے اور تم کہتے ہو کہ یہ ہوگا، ہم تو نہیں مانتے، گل سڑ گئی ہیں ہڈیاں بھی اور سب کچھ، دوبارہ کیسے پیدا ہوگا، لیکن اگر ہے اللہ کی قدرت ہے تو اس کا نمونہ ہمیں ابھی دکھاؤ۔ تو یہ تھی ڈھٹائی، اس پر فرمایا جا رہا ہے کہ ارائیت الذی یکذب بالدین، کیا غور کیا آپ نے اس شخص کے حال پر کہ جو جزا و سزا کے دن کو جھٹلا رہا ہے۔ یہاں پہ لفظ دین بھی نوٹ کیجئے گا، دین کس معنی میں آیا؟ مالک یوم الدین، وہاں بھی ہم ترجمہ کیا کرتے ہیں، جزا و سزا کے دن کو جھٹلانے والا۔ دین اصل میں کسی بھی اس اخلاقی نظام کا نام ہے کہ کیا چیزیں ہیں جس پر انعام ملے گا، کیا چیز ہے جن پر سزا ملے گی، ایک سسٹم، حق کیا ہے باطل کیا ہے، نظام کیا صحیح ہے، اور اس پہ پھر ایک جزا اور سزا کا کانسیپٹ ہوتا ہے کہ اگر تم نے یہ کام کیا تو پھر تمہیں یہ سزا ملے گی، یہ حرکت کی تو یہ سزا ملے گی، سسٹم آف سٹیٹ، نظام قانون، یہ ہے دین۔ دین کا لفظ اصل اسی لیے قرآن مجید میں دین الملک کا لفظ آیا ہے سورہ یوسف میں، اس وقت جو بادشاہ تھا اس کے قانون کا حوالہ دیا کہ ما کان لیا خذ اخاہ فی دین الملک الا ان یشاء اللہ، دین الملک، بادشاہ کا نظام، بادشاہ کا قانون۔ آج کی بات یہ ہو رہی ہے کہ نہیں، اسلام جو ہے اس کا کوئی تعلق ریاست سے نہیں ہے، اسلام دین ہے اور دین اصلاً ہے ہی ریاست کا معاملہ، عربی زبان کے حوالے سے، عربی کے استعمالات کے حوالے سے، دین الملک، بادشاہ کا قانون، بادشاہ کا اپنا، ہر بادشاہ کا اپنا قانون ہوتا ہے، فیصلہ کن ہے اس میں، قانون کس نے بنانا ہے یا کس نے تغیر کرنا ہے اس میں بادشاہ کو اختیار ہوتا ہے۔ اسی طریقے سے اللہ تعالیٰ نے، اللہ اس زمین کا مالک وہ ہے، یہ بادشاہ جو ہیں وقت میں جو آنے والے ہیں، کبھی کوئی کبھی کوئی، یہ فرعون اور یہ نمرود، یہ اس زمین کا مالک نہیں ہے، لیکن بادشاہ بن بیٹھتے ہیں، اپنا قانون من چلواتے ہیں، یہ ہے دین الملک، بادشاہ کا قانون۔ اور دین اللہ، یہاں سارے معاملات، جزا و سزا کے سارے فیصلے اللہ کے قانون کے مطابق ہوں۔ تو یہ اتنی بڑی ڈھٹائی آج کل ہو رہی ہے، بڑے بڑے دانشور بنتے ہیں اور صاف انکار کر رہے ہیں کہ اسلام کا ریاست سے کوئی تعلق نہیں، یہ ایک شخص کا پرسنل ذاتی معاملہ ہے، کوئی مندر میں چلا جائے، کوئی گردوارے میں چلا جائے، کوئی سینیگوگ میں چلا جائے، کوئی چرچ میں چلا جائے، کوئی مسجد میں چلا جائے، اور ہیں سب برابر، ریاست کے اندر سب برابر ہیں، اسلامی ریاست کا کوئی اسمانی میں کوئی تصور نہیں، اس کا ریاست سے کوئی واسطہ ہی نہیں ہے اسلام کا، یہ ہے ڈٹائی کی انتہا۔ بہرحال، کیا آپ نے غور کیا اس شخص کے حال پر، ارائیت الذی یکذب بالدین، جو تکذیب کر رہا ہے کس کی؟ جزا و سزا کے دن کی۔ فذلک الذی یدعو الیتیم، تو یہی وہ شخص ہے کہ جو دھکے دیتا ہے یتیم کو، جب تصور آخرت کا ختم ہو گیا، جزا و سزا باز پرس ختم ہو گئی، بابر بیش کوش کے آلون دوبارہ نیست، تصور یہ ہو کہ بھائی جو مرضی کرو، دنیا ہی یہی ایک زندگی ہے، اس کے بعد کوئی زندگی نہیں ہے، لہذا خوب عیش کرو، اور اسی کا ایک لازمی منطقی نتیجہ نکلے گا، اگر آپ کے پاس لاٹھی ہے تو اس کا استعمال کریں اپنے مفاد کے لیے، دولت آپ کو ملی ہوئی ہے تو پھر اس کو اور زیادہ بڑھانے کے لیے جو بھی ذریعہ ہو سکتا ہے اس کو اختیار کرو، اس پہ حلال حرام کی کیا قید ہونی چاہیے؟ یہ قید ہم نہیں مانتے، دولت ہماری ہے، ہم جیسے چاہیں اس کو استعمال کریں، خرچ کریں، اسے سود کے اوپر لگائیں، اس سے جو ہے وہ سینما گھر کھولیں، سینما گھر تو دور چلا گیا، اب جو کچھ بھی ہو رہا ہے گندگی فحاشی اور عریانی اس کو پھیلانے میں استعمال کریں، اس کے ذریعے دولت اور کمائیں، ہمارا حق ہے جیسے چاہے استعمال کریں، آخرت تو ہے نہیں، چنانچہ اب اپنا ذاتی مفاد ہی رہ جاتا ہے، انسانیت مر جاتی ہے، اور اس کے نتیجے میں اس لیے فرمایا کہ جو جزا و سزا کو جھٹلا رہا ہے وہی ہے جو یتیم کو بھی دھکے دیتا ہے۔ اب یتیم کون ہے؟ معاشرے کا سب سے زیادہ کمزور طبقہ، جو سب سے زیادہ قابل رحم ہے، وہ بچے جن کے سر پر باپ کا سایہ نہیں ہے، ایک تو بچے ہونے کے ناطے وہ کمزور طبقہ ہے، اور اوپر سے باپ کے سایہ سے بھی محروم ہے، یہ سب سے زیادہ مستحق ہیں کہ ان کے ساتھ حسن سلوک ہو، ان کے حقوق کا خیال رکھا جائے، ان کی جو محرومی کا احساس ہے اس کو کم کرنے کے لیے ان کے سر پر دست شفقت رکھا جائے، لیکن یہ لوگ جو آخرت کے منکر ہیں ان کا کردار یہ ہے کہ یہ یتیم کو دھکے دیتے۔ ولا يحض على طعام المسكين، اور یہ مسکین کو کھانا کھلانے کی تلقین بھی نہیں کرتے، کسی دوسرے سے کہنا کہ بھئی یہ مسکین ہے، غریب ہے، اس کو کھانا کھلا دو، اس کی بھی توفیق نہیں ہے انہیں، یہ وہاں کا اس وقت کا جو کردار تھا سرداران قریش کا، ان کا نقشہ کھینچا جا رہا ہے، یہ ہیں وہ لوگ، اگرچہ ان میں ایک اور معاملہ بھی تھا، نیکی اور خیرات کبھی کبھی کرتے بھی تھے، وہ بھی ایک دوسرے سے مقابلے بازی میں، وہ ان کے اندر نرمی اور شفقت انسانیت کے لیے نہیں تھی، لیکن اپنی ٹانگ اونچی رکھنے کے لیے کہ دیکھو ہم نے زیادہ لوگوں کو کھانا کھلا دیا، اس وقت فلاں کام ہم نے کر دیا، یہ بھی ان میں تھا معاملہ، یہ بھی کرتے تھے، لیکن قرآن نے اس کو بالکل سرے سے اس کی کوئی اہمیت نہیں دکھائی، جب تک اللہ کے لیے نہیں ہے اس کی کوئی حیثیت نہیں، تمہارے اپنے دنیاوی مفادات ہیں، تم چاہتے ہو کہ ہم دوسروں سے اوپر رہیں، برتر رہیں، اور اس کے لیے مال خرچ کر رہے ہو، جیسے آج کل برتر رہنے کے لیے پبلسٹی بہت بڑا ذریعہ ہے، مال خرچ کیا جا رہا ہے، لیکن اس میں کوئی انسانیت کی بھلائی تھوڑی ہے، وہ تو اپنا ذاتی مفاد ہے۔ تو وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ، یہ اہل عرب، اہل قریش، جن پر اللہ کے اتنے احسانات، بیت اللہ کے طفیل، ان کا ذکر ہوا ہے، لیکن ان کا اتنا گھٹیا کردار، اس لیے کہ یہ شرک میں ملوث ہیں، یہ ایک اللہ کی بندگی نہیں کر رہے، سورہ قریش میں ہی مضمون آیا تھا نا جو ہم نے پڑھا، فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ، اللہ نے ان پر اتنے احسانات کیے تو ان کو بھی چاہیے کہ اس گھر کے رب کی بندگی کریں، اس کے سامنے سر جھکائیں، اس کی احکامات پر چلیں، لیکن جب انہوں نے یہ رستہ چھوڑا ہے تو اب ان کا یہ کردار ہے، نفرت انگیز کردار۔ وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ فَوَيْلٌ لِّلْمُصَلِّينَ، تو تباہی اور بربادی ہے ان کے لیے، ان نماز پڑھنے والوں کے لیے، الَّذِينَ هُمْ عَنْ صَلَاتِهِمْ سَاهُونَ، جو اپنی نمازوں سے غافل ہیں۔ اس سورہ مبارکہ کی ان آیات سے اندازہ یہ ہو رہا ہے کہ نماز کا کوئی ایک تصور چلا آ رہا تھا، آخر حضرت ابراہیم کی اولاد ہیں, حضرت اسماعیل کی, حضرت ابراہیم کے بیٹے حضرت اسماعیل کی نسل ہے نا جو آگے چلی ہے, اور وہ ہر شریعت کے اندر نماز تو رہی ہے, اللہ کی بندگی کا کوئی خاص طریقہ جسے کہتے ہیں مراسم عبودیت. اصل بندگی تو یہ ہے کہ اللہ کا ہر حکم مانو, لیکن بندگی کا ایک جسچر بھی ہوتا ہے کہ میں اس کو اپنا رب مانتا ہوں, آقا مانتا ہوں, اس کے آگے جھکنا ہوتا ہے. دنیا میں بھی ہم جب کسی کو اپنا غلام بنا لیتے ہیں, اس سے توقع رکھتے ہیں کہ صبح شام آ کر ہمارے آگے سجدہ کرے یا رکوع کرے, جب حاضر ہو اب سر جھکا کے حاضر ہو, غلام ہے. حالانکہ انسانیت کے ناطے بالکل برابر ہیں سب. یہ تو ہم نے زبردستی ظلم کے تحت کسی کو غلام بنا لیا, لیکن توقع اس سے رکھیں گے کہ ہمارا غلام ہے سر جھکا کر رہے, جب آئے کورنیش بجا لائے. تو وہ واقعی ہمارا مالک ہے اور ہم واقعی اس کے بندے ہیں, ہم واقعی غلام ہیں, تو ہمیں تو اس کے سامنے جھکنا ہے. اور یہ جھکنا ہوگا یعنی غیر اختیاری بھی, اس لیے کہ واقعی غلام ہے, واقعی وہ سب کا مالک ہے اور کل کائنات کا مالک ہے. اس کی عظمت کے تصور سے ہی انسان اس کا سر جھکتا ہے. جھکنا چاہیے. تو فلیعبدوا رب ھذا البیت, ان کو تو چاہیے تھا کہ یہ جو بیت اللہ ہے, اس گھر, اللہ کا گھر, اس کے طفیل ان کو سب کچھ مل رہا ہے, اس کے رب کی بندگی کرتے, سر اس کے سامنے جھکاتے. اور وہ ایک نماز کا کوئی نہ کوئی تصور ان کا پھر چل رہا تھا اپنا, اپنی طریقے سے بگڑا ہوا. اس کا ذکر آتا ہے وما کان صلاتهم عند البیت الا مکاء وتصدیا, سورہ انفال میں ہے. اب نماز ان کی کیا رہ گئی ہے, صرف جو ہے وہ تالیاں پیٹنا ہے. اس قسم کی کچھ حرکتیں ہیں جو اب نماز کے عنوان سے اگر کرتے بھی ہیں تو یہ کچھ کرتے ہیں, یعنی وہ اتنا بگڑ چکا تھا, 2500 سال کا بیچ میں فصل آ چکا. فَوَيْلٌ لِّلْمُصَلِّينَ الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ, تو بربادی ہے ان نماز پڑھنے والوں کے لیے جو اپنی نمازوں سے غافل ہیں. بہرحال اسی کے ذیل میں یہ ایک ضمنی ہدایت گویا کہ ہمارے لیے بھی ہے, اگر ہم نمازوں سے غافل ہیں تو تباہی اور بربادی ہے پھر ہمارے لیے. اور یہ کہ نماز ہم پڑھیں تو کوشش یہ ہونی چاہیے کہ شعوری طور پر پڑھ رہے ہوں, سمجھ کر پڑھ رہے ہوں. اصل نماز وہی ہے. یہ نماز ایک طرح سے حاضری ہے اللہ کے دربار میں, اور یہ اس اعتبار سے بہت بڑا تحفہ ہے. آپ کو معلوم ہے یہ معراج میں یہ تحفے کے طور پر عطا ہوئی ہے نماز, جسے آج ہم اپنے لیے بہت بوجھل سمجھتے ہیں. کوئی چٹی پڑ گئی معاذ اللہ, یہ تحفہ تھا. تحفہ اس اعتبار سے ہے کہ اگر ہمیں حقائق کا ادراک ہو اور یقین ہو جو اصل کائنات کے حقائق ہیں جو رسول اور نبی بتاتے آئے ہیں, ہم حالت امتحان میں ہیں, ہم جو کچھ کر رہے ہیں ایک دن اللہ کو اس کا جواب دینا ہے, اور دنیا بڑی ہمیں اپنے اندر کھبا لینے والی شے ہے, اور یہ اگر ہم نے خصوصی اہتمام نہ کیا اللہ کو یاد رکھنے کا تو دنیا ہمیں اپنے اندر جذب کر لیتی ہے. اقبال نے کہا نا کہ کافر کی یہ پہچان کے آفاق میں گم ہے, جبکہ مومن اصل حقائق کو جانتا ہے. یہ مجھے کچھ چند ٹکوں کا فائدہ تو ہو رہا ہے, لیکن اگر میں غلط طریقے سے کما رہا ہوں تو اس کا جو مجھے اس کا جو خمیازہ بھگتنا پڑے گا وہ افورڈیبل ہی نہیں ہے. اگر ہمارا ایمان ہے قرآن پر اور رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات پر, ایک ایک پیسے کا حساب دینا ہوگا, کہاں سے کمایا تھا, من این اکتسبہ, حلال ذرائع سے کمایا تھا کہ حرام سے کمایا تھا, ایک ایک پائی کا حساب دو. وفیما انفقہ, کہاں خرچ کیا تھا, اس پیسے کا مصرف کیا تھا, اس کا بھی پائی پائی کا حساب دینا ہوگا. लेकिन दुनिया में रहते हुए तो हम भूल जाते हैं, हम समझते हैं असल फायदा ही है, ये मुझे नेट मिल रहा है। तो दुनिया हमें अपने अंदर गुम कर लेती है, आखिरत भूल जाते हैं, मौत को भूल जाते हैं, और मौत को भूलने की अब पूरी शौरी कोशिश भी करते हैं। किसी वक्त जनाजे में शिरकत भी हो भी जाए, उसके बाद शौरी तौर पर कोशिश करते हैं कि इसको मौत के तसव्वुर को जहन से खुरच दें, वरना जिंदगी की जो दिलचस्पियां हैं वो फिर उनके अंदर वो मुनग्गज हो जाएंगी, वो बेमजा और बेलुत्फ हो जाएंगी। शौरी तौर पर कोशिश की जाती है। तो ये है कि इंसान की ये बहुत बड़ी कमजोरी है कि वो एक दफा जानने के बावजूद हकीकत को फिर भूल जाता है, फिर दुनिया में गुम हो जाता है। उस गुमशुदगी के कैफियत से निकालने के लिए यह नमाज फर्ज की गई है ताकि तुम्हें अपनी असल मंजिल याद रहे, कामयाबी का असल तसव्वुर तुम्हारे जहन में मुस्तहज़र रहे, अल्लाह के आगे झुको, तस्बीहात हैं वो असल हकायक, जो अबदी हकायक हैं कायनात के, वो दोबारा मुस्तहज़र हो जाएं। ये बहुत बड़ा एक तोहफा, लेकिन हम आमतौर पर नमाजों के अंदर हमें पता ही नहीं होता हम खड़े होकर क्या रहे हैं, ना उसका मफहूम मालूम है, ना उसको मफहूम को जानने की कोशिश है, ना उसकी तरफ तवज्जो है। तवज्जो का इर्तिकाज करना पड़ता है शौरी तौर पर, वरना शैतान तो हमें तकबीर तहरीमा के फौरन बाद ही बहुत सारी सोचों के अंदर उलझा देता है। बहुत कुछ हिसाब किताब जो है वो नमाज के दौरान ही हो रहे होते, बहुत सी प्लानिंग जो है अगली वो नमाज में बन रही होती है। ये भी एक गफलत है नमाज, और इससे इसको भी उसके भी इजाले की जरूरत है, और इस नमाज को वाकई नमाज पढ़कर समझकर और उसकी रूह को के तकाजों को सामने रखकर पढ़ें तो ये बहुत बड़ा कीमती तोहफा है। فويل للمصلين الذين هم عن صلاتهم ساهون الذين هم يراؤون, और ये वो लोग हैं कि जो अगर कोई खैर का काम करते भी हैं तो बस दिखावे के लिए ही, जब आखिरत पर ईमान न हो, अंबिया की तालीमात पर ईमान न हो तो फिर खैर का काम भी इसीलिए होगा। और आप देखते हैं दुनिया में भी आजकल कुछ खैर का काम होता है, कोई वेलफेयर का काम भी कर देते हैं बहुत से लोग जिन्होंने खूब माल कमाया है, जैसे भी कमाया 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 वेलफेयर का काम भी करते हैं, उसमें भी हिस्सा ले लिया। इसका एक सबब तो यह है कि इंसान के अंदर बहरहाल एक जमीर है, वो पिंच करता रहता है, उसकी उसका भी एक सामान हमें करना पड़ता है, उसको भी मुतमईन करने का। कुरान मजीद में इसी के हवाले से रहनुमाई आई है कि जो सिर्फ दुनिया ही के हैं और वो कोई खैर का काम करते भी हैं तो अल्लाह ताला उनका अजर उनको इसी दुनिया में दे देता अगर कोई खैर का काम किया भी। अगर ईमान नहीं है, और ईमान अब मोतबर कौन सा है, कुरान पर ईमान, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान। इस वक्त ये रिसालत मुहम्मदी का दौर है कयामत तक, और जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को नहीं मानते वो खारिज इस्लाम। वैलुल मुसल्लीन अल्लज़ीन हुम अन सलातिहिम साहून अल्लज़ीन हुम युराऊन, ये लोग के जो दिखावा करते हैं, वयमनाउन अलमाउन, कोई मुलम्मे की काम नेकी का किया भी है तो दिखावे के लिए, और इतने कठोर दिल हैं, कंजूस हैं कि आम इस्तेमाल की बरतने की चीज भी उसको भी इंकार कर देते हैं, मना कर देते हैं, यानी बेतौफीक हैं और कंजूस हैं कि बरतने की मामूली चीज भी अगर कोई पड़ोसी या रिश्तेदार मांग ले तो उनके जान पर बन जाती। सेल्फिशनेस की इंतहा, ये है वो किरदार किन का कि जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मुखालिफत में पेश पेश है सरदारान कुरैश। तो ये उस दौर के जो कुरैश थे उनका भी एक नक्शा गोया के दिखा दिया गया, और ये सेल्फिशनेस खत्म होती है तो ये हमारा दीन ही है जो तालीम दे रहा है ये बात कि अल्लाह ताला को पसंद है یہ خدمت خلق کے کام کیے جائیں، رب اس میں راضی ہوتا ہے. اور چاہے کوئی بھی مخلوق ہے دنیا میں، آپ کسی کے لیے بھی کریں، غیر مسلم کے لیے بھی کریں خدمت خلق، اللہ کو پسند ہے. اور یہ ایمان جب بن جاتا ہے کہ ہم نے ہر معاملے میں اللہ کو راضی کرنا ہے، تو پھر خود غرضی ختم ہو جاتی ہے، ورنہ ہر کام خود غرضی کے اینگل سے کر رہا ہوتا ہے. چنانچہ جو مثالیں ملتی ہیں، مواخات جو ہوئی تھی مدینہ میں انصار کی اور مہاجرین کی، کس طریقے سے انصار نے ایثار کیا، گھر بانٹ دیے، ہر چیز تقسیم کر دی، کیا جذبہ تھا. یہ مسلمان ہیں، حضور صلی اللہ علیہ وسلم کے سچے وفادار ہیں، اور لوٹے پٹے آئے ہیں، اور اللہ کے رسول نے مواخات کرا دی، اور سگے بھائیوں کے ساتھ وہ سلوک ہم نہیں کرتے جو انہوں نے سچا کر دکھایا ان بھائیوں کے ساتھ کے جو مہاجر بن کر آئے تھے. یہ ہے جو اسلامی تعلیمات، یہ ہے وہ جو روح سے کام کیا جا رہا ہوتا ہے، ورنہ دکھاوے کا ہے سارا معاملہ. ہمارے یہاں خدمت خلق کا کام بڑے پیمانے پر ہوتا ہے جب الیکشن نزدیک آتے ہیں، پھر لوگوں میں تقسیم کی جاتی ہیں، سلائی کی مشینیں بھی تقسیم کی جا رہی ہیں، اور بھی خیرات کے کام کھل گئے ہیں، ویلفیئر کے کام کھل گئے ہیں. لیکن وہ کس دن تک کے لیے ہوتا ہے؟ الیکشن کے دن تک کے لیے. یہ ہے سب سے بڑا معاملہ. وہ تین صحابہ کا واقعہ بھی ذہن میں آ رہا ہے کہ ایک غزوے کے اندر تین صحابہ جو ہیں وہ شدید زخمی تھے، اور کوئی پانی پلانے والا جو ہے وہ آیا ان زخمیوں کی خبر گیری کے لیے. اب اس نے دیکھا ایک آواز آئی، کسی نے پکارا پیاس کا پانی کے لیے، وہ دوڑا اس کی طرف پانی والا لے کر اس کو پانی پلانے کے لیے، دوسری طرف سے ایک اور آواز آ گئی، اس نے کہا پہلے اس کو پلاؤ. وہ وہاں پہنچا ہے دوسرے کے پاس، تو تیسرے کی طرف سے آواز آئی، پانی وہ اپنی پکار رہا تھا، آخری دموں پر تھے. تو اب وہ اس نے کہا نہیں، اب اسے پہلے پلاؤ. یہ ایثار یہ ہے. اور وہاں پہنچا ہے تو دیر ہو چکی تھی، اور وہ جو ہے اس کا انتقال ہو گیا. اب واپس آیا ہے دوسرے کے پاس، وہ بھی اس کا بھی انتقال ہو چکا ہے. پھر ادھر پہلے کے پاس آیا، وہ بھی شہید ہو چکا ہے. یہ ہیں مثالیں جب صحیح ایمان دل میں ہو، ورنہ نری خود برسی. صرف اس حوالے سے میں، یعنی ایک کردار ان کا تھا جو قریش سرداران قریش کا تھا، جس کو ابھی اس صورت میں ہم نے دیکھا ہے. اور اس ماحول میں نبی اکرم صلی اللہ علیہ وسلم توحید کی دعوت دے رہے ہیں، اور آن حضور صلی اللہ علیہ وسلم کی شان کیا ہے؟ سراپا رحمت. اور یہ معاملہ آغاز وحی سے پہلے سے چلا آ رہا تھا. آپ کی زندگی خدمت خلق سے ہی عبارت تھی، صبح سے شام تک. ابھی وحی کا آغاز نہیں ہوا. وہ جو کہا ہے نا، جو قوم نے بھی گواہی دی تھی الصادق اور الامین ان کے کردار کی، مولانا حالین کی جو نعت ہے وہ بڑی خوبصورت ہے نا، کہ وہ نبیوں میں رحمت لقب پانے والا، مراد غریبوں کی بر لانے والا، مصیبت میں غیروں کے کام آنے والا، وہ اپنے پرائے کا غم کھانے والا، فقیروں کا ملجا، ضعیفوں کا ماوا، یتیموں کا والی، غلاموں کا مولا. اور یہ کردار آغاز وحی سے پہلے کا. اور جب وحی کا آغاز ہوا اور یہ ذمہ داری آ پڑی، یہ رسالت والی، اب لوگوں کو ڈراؤ اس سے، آخرت سے، اس دن کی فکر کریں، پیغام پہنچاؤ، اس کے بعد وہی خدمت خلق اب برقرار ہے. لیکن زیادہ رخ اب کدھر ہو گیا؟ وہ کام بھی ہو رہا ہے کہ جس کو خود حضور صلی اللہ علیہ وسلم نے یوں فرمایا کہ میری اور تمہاری مثال، یعنی قریش کی، اپنے جو آپ کے ہم قبیلہ لوگ تھے ان کے حوالے سے فرما رہے ہیں کہ میری اور تمہاری مثال ایسے ہے کہ تم ایک ایسے راستے پر جا رہے ہو کہ آگے گڑھا ہے، اس میں آگ ہے، تمہیں وہ آگ نظر نہیں آ رہی اور مجھے نظر آ رہی ہے، اور میں تمہارے کپڑے پکڑ پکڑ کر تمہیں روک کر کوشش کر رہا ہوں بچانے کے لیے. اب یہ خدمت خلق سب سے اونچی ہے. कि जहन्नम के आजाब से बचाने के लिए कोशिश करनी। और चूंकि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम तो देख रहे हैं बचश्मे सब, अब ये खिदमत खल्क जो है ये एक डायमेंशन और आग ऐड हो गई उसके अंदर, वो भी चल रही है। तो ये है कि जो असल में इस्लाम की असल तालीमात है कि हम दूसरों तक भी ये दीन को पहुंचाएं, उनकी आकिबत संवारने की भी कोशिश करें। और सबसे बड़ी खिदमत खल्क ये। लेकिन अगर वो खिदमत खल्क का जज्बा नहीं है वो बुनियाद, तो फिर ये भी नहीं आएगी। अल्लाह ताला हमारे अंदर ये सही जज्बात हैं खिदमत खल्क के और नेकी के, ये रासिख भी करे और इसी रास्ते पर हमें चलने की तौफीक अता फरमाए। हालात हाजरा के हवाले से एक तो फेडरल शरीयत कोर्ट, उसका आपको मालूम है कि हियरिंग हो रही है वहां पर सूद के मसले की, और इस दफा जो हियरिंग हुई है उसकी जो रिपोर्टिंग अखबार में आई है कि विफाकी शरीय अदालत ने मुल्क भर से सूदी निजाम के खात्मे के लिए दायर दरखास्तों की समाअत गैर मुअय्यना मुद्दत तक के लिए मुल्तवी कर दी है। अब जो रिमार्क्स आगे दिए गए हैं ना, वो है जिस पर दीनी जमातें भी इस वक्त फिर एक मरतबा हिल गई। अदा करें कि उनका यह हिलना जरा मुस्तकिल हो रहे और इसके बाद अगला मरहला भी आया कि जो इसका लाजमी मंतकी नतीजा है, इसके लिए जमा होकर वो उठ खड़े हों इस मामले के लिए कि हम किसी तरह इस सूद की लानत से निजात पाने के लिए तैयार ही नहीं, कि शायद हमारे लिए हमारी बका का सबसे बड़ा जरिया यह सूदी निजाम है, हमारी तमाम हुकूमती मशीनरी जो है वो इसी अंदाज से सोच रही है, और बदकिस्मती से जो कुछ अदालतों में हो रहा है वो भी शर्मनाक। जस्टिस चीफ जस्टिस शरी अदालत जस्टिस रियाज अहमद खान ने दौरान समात ऑब्जर्वेशन दी कि जिस वक्त सूद की मुमानियत का हुक्म हुआ उस वक्त की मईशत आज की मईशत से मुख्तलिफ है, सवाल यह है कि उस दौर के निजाम को आज के दौर में कैसे नाफिज किया जा सकता है। ये उन्होंने, मैं पूरी बात पढ़ देता हूं फिर तबसरा करूंगा। चार रुकनी बेंच ने केस की समाअत का आगाज किया तो अदालती मुआविन डॉक्टर मोहम्मद अनवर शाह ने कुरानी आयात और मुफस्सरीन की तरफ से रिबा इंटरेस्ट और सूद के अल्फाज की तारीफों के हवाले दिए, क्योंकि ये बहस फिर छेड़ दी गई कि रिबा जो है वो ठीक है कुरान में कहा गया कि ये बहुत बड़ा जुर्म है, लेकिन ये बैंक इंटरेस्ट जो है ये वो नहीं है, समथिंग एल्स। एक बहस, ये बहुत पुरानी बहस है और इस पर 1991 में भी जो है विफाकी शरीय अदालत पर गुफ्तगू हुई है, महीनों गुफ्तगू हुई है, 2 महीने से ज़ायद तक हुई है, सारी दुनिया से एक्सपर्ट्स को बुलाया गया और उसके अंदर जो है सारी बहस सबकी सुनी गई, और उसके बाद विफाकी शरीयत ने 91 में ये फैसला दे दिया था कि बैंक इंटरेस्ट इज रिबा। तमाम दलाइल को सुनने के बाद और फिर जो है उसका एक नतीजा जो लॉजिकल निकलता था वो उन्होंने निकाल के दिखा दिया था, ये 91 की बात। आज फिर वही उस इशू उखेड़ा जा रहा है, इसी तरीके से उसको फिर बदनीयती के साथ उसको जो है वो विफाकी शरीय अदालत से गोया कि उन्होंने उनसे उसके हवाले से स्टे ले लिया, और बाद में यह चीज चली गई है सुप्रीम कोर्ट के शरीयत अपीलेट बेंच के अंदर रिव्यू के लिए। फैसला मुकम्मल था हर एतबार से, और उन्होंने साथ ही यह भी बता दिया था कि बैंक इंटरेस्ट खत्म करने से यह निजाम जो है उसको कैसे चलाया जाएगा, इसका मुतबादिल क्या होगा, वो पूरा मैकेनिज्म भी दे दिया था 91 में, लेकिन उसको जो है वो रिव्यू के लिए भेज दिया गया सुप्रीम कोर्ट के शरीयत अपीलेट बेंच ने। 8 साल तो वैसे सख्तखाने में पड़ा रहा, फिर उसके बाद जो है किसी वजह से बहरहाल फिर उसको हियरिंग शुरू हुई वहां पर, और फिर 6 महीने तक फिर हियरिंग हुई है, सारी तमाम बहस दोबारा उसको खोला गया फ्रॉम ए टू जी, तमाम के मौकफ दोबारा सुने गए, पूरी दुनिया से एक्सपर्ट्स बुलाए गए, और फिर उस शरीयत एपीलेट बेंच ने फैसला दिया कि हां 91 का जजमेंट सही था, अपहोल्ड किया गया उसे। تب یہ پھر وہی اٹھا کر جو ہے وہ اس کو لے آ رہے ہیں کہ وہ سود وہ اور ہے اور یہ اس دار کا وہ ربا کچھ اور. اپنے سر کو پیٹیں کیا کریں, ماتم کریں. یہ ہے بہت بڑا دیا. اس قسم کے سوالات پھر اٹھائے گئے ہیں کہ جی آج وہ افراط زر کی وجہ سے روپے ڈیویلیو ہو جاتا ہے. یہ ساری چیزیں ڈسکس ہو چکی ہیں, فیصلہ ہو چکا ہے, ہر طرح سے ہو چکا ہے. اور پھر جو ہے سپریم کورٹ کے جو شریعت اپیلٹمنٹ نے اپ ہولڈ کر کے پھر فیصلہ دیا, لیکن پھر اس کو بددیانتی کے ساتھ واپس بھیج دیا گیا وفاقی شریعت عدالت کی طرف مزید ریویو کے لیے, حالانکہ اس کی کوئی جسٹیفیکیشن بنتی نہیں تھی. اور یہ ہمارے جو ایکسپرٹ ہیں وہ سب کہتے ہیں کہ یہ بڑی بددیانتی کے ساتھ کیا گیا تھا, اور جو اصول ہیں جوڈیشری کے ہمارے ملک کے اندر بھی ان کی بھی خلاف ورزی کرتے ہوئے یہ سارا کام کیا گیا. یہ ہے بہت بڑا المیہ کہ آپ ساری محنت کرنے کے بعد پھر اسکوئر ون پہ پہنچ جاتے ہیں. اور یہ جو چیزیں واضح کی جا چکی ہیں ان کے اندر بھی ابہام پیدا کر کے اور اس کو ڈیلے کرنا اور اس کو مؤخر کرنا اور اس کو جو ہے وہ بالآخر پتہ نہیں کیا انہوں نے کرنا ہے, لیکن یہ کہ کوئی ارادہ نہیں ہے. اور وفاقی شرعی عدالت کے اندر بھی جج وہ بیٹھے ہوئے ہیں اکثر جو سرے سے شریعت کو جانتے ہی نہیں کیا ہے. بہرحال یہ میں نے آپ کو بتانا تھا کہ یہ ایک بہت بڑا المیہ ہے کہ جو اس پھر اسی کی طرف موڑا جا رہا ہے. مشکل سے تو یہ دوبارہ ہم نے اس کو اوپن کروایا تھا کہ یہ وفاقی شرعی عدالت کے پاس جب واپس بھیجا گیا سن 2002 میں تو اس وقت سے ٹھنڈا پڑا ہوا تھا, اور پھر ہم نے اس کو دوبارہ جو ہے اس کو بہت ساری درخواستیں لوگوں نے دے کر جو ہے پھر اس کو زندہ کیا اس مقدمے کو, لیکن اس کے ساتھ شروع کیا ہو رہا ہے. وہ ہم کوشش کر رہے ہیں کہ اپنے آپ کو اللہ کے سخت ترین عذاب کا مستحق بنا دیں, اندازہ تو یہ ہو رہا ہے. اللہ تعالیٰ ہمیں انجام بد سے بچائے. باقی یہ کہ 6 اپریل کو امریکہ نے شام کے صوبہ حمص میں الشائرات نامی فضائی اڈے پر جدید ترین میزائلوں سے حملہ کیا, یہ خبر آپ نے پڑھی ہوگی, اور وہاں کھڑے جہازوں کو تباہ و برباد کر دیا. اور امریکہ نے سرکاری طور پر اعلان کیا کہ یہ حملہ اس نے 2 دن پہلے ادلب کے ایک گاؤں میں کیمیائی ہتھیاروں سے باغیوں پر حملے کے جواب میں کیا ہے. امریکہ کے مطابق اس کیمیائی حملے کی ذمہ دار جو ہے بشار الاسد حکومت ہے, جبکہ شام کی حکومت نے سختی سے تردید کی ہے کہ اس حملے کی ذمہ داری حکومت شام پر ہے. اب یہ تو اللہ ہی کو معلوم ہے سچا کون ہے جھوٹا کون, لیکن ماضی میں امریکہ کے طریقے واردات کو دیکھا جائے تو معلوم ہوتا ہے کہ امریکہ جنگ کا جواز پیدا کرنے کے لیے ایسی دہشت گردی کا ارتکاب کرتا رہا ہے پہلے بھی. پھر یہ کہ بشار الاسد انتہائی یقینی طور پر انتہائی ظالم متکبر اور درندہ صفت حکمران ہے, لیکن اس خاص سانحے کے حوالے سے اس کی بات میں کچھ منطقی وزن نظر آتا ہے کہ اب جبکہ مخالفین پسپا ہو رہے تھے اس کے اور اس کی رٹس وسیع علاقے میں دوبارہ قائم ہو چکی ہے, اسے ایسا کام کرنے کی ضرورت کیا تھی. معاملے کو بگاڑنا جو ہے وہ امریکہ کا ایک خاص طریقے واردات ہے, کوئی شک نہیں ہے. لیکن بہرحال یہ جو کچھ بھی ہو رہا ہے میں صرف توجہ ادھر دلا رہا ہوں اور پہلے بھی دلائی ہے کہ کیوں ہے کہ ہم مسلمانوں کے ساتھ ایسا ہو رہا ہے. اللہ کا تو وعدہ تھا کہ دنیا میں غالب سربلند عزت تمہیں ملے گی, سربلندی تمہیں ملے گی, حکومت تمہیں ملے گی, اقتدار تمہیں ملے گا. ہو کیا رہا ہے مسلمانوں کے ساتھ, ساری دنیا میں کیا ہو رہا ہے, اور خاص طور پر جب عرب ورلڈ میں اس وقت کیا ہو رہا ہے, مشرق وسطی کی کیا کیفیت ہے. وہ تو تھرڈ ورلڈ وار ہے, وہاں اس کا لیے پورا ایک میدان گویا کہ بسات مٹ چکی ہے, تمام عالمی قوتیں جو ہیں اس کے اندر انوالو ہیں. لیکن یہ تیسری بڑی جنگ جو ہے یہ یورپ کے میدانوں میں نہیں, یہاں پر لڑی جائے گی, اور اس کا اصل جو نشانہ بنیں گے وہ مسلمان ہوں گے. اور احادیث سے بھی معلوم ہوتا ہے کہ یہ وقت آئے گا. آیا کیوں ہے؟ دین سے ہماری غداری اور بے وفائی. 56-57 اسلامی ملک ہیں, کسی ایک ملک میں بھی اللہ کا دین قائم نہیں ہے. میں صرف اس حوالے سے یہ بات یاد دہانی کرا دیتا ہوں हमें वो तो लग रहा है वो अरब का मामला दूर है, सऊदी अरब, सऊदी अरब या अरब वर्ल्ड, शाम है, इराक है, ये ममालिक जो है, कुवैत है, यूएई वगैरह है, ये तो लग रहा है कि अब बिल्कुल आग के दहाने पे खड़े हैं। और उनके बारे में वालिद मोहतरम रहमतुल्लाह की ये बात पहले भी पहुंचाई थी मैंने, इस वक्त पूरी दुनिया में मुसलमानों ने जो अल्लाह के दीन से बेवफाई कर रखी है इज्तिमाई निजाम के हवाले से, इंडिविजुअल्स हैं मुसलमान बहुत, लेकिन वो भी कितने परसेंट हैं वो भी मालूम है, और उनका रुख भी क्या है इल्ला माशाल्लाह, इज्तिमाई निजाम के हवाले से खासतौर पर, तो सब अल्लाह की निगाह में मुजरिम है पूरी आलम इस्लाम, लेकिन सबसे बड़े मुजरिम अरब हैं जिनकी जबान में कुरान नाजिल हुआ और उन्होंने दीन से बेवफाई की, और उनके लिए बहुत बड़ी सजा है जिसका जिक्र अहादीस में भी मिलता है। वैलुल लिल अरब मिन शर कद इक्तरब, बड़ी तबाही और बर्बादी है अरबों के लिए, लफ्ज मुसलमान नहीं आया यहां पर, मुसलमान तो इससे ज्यादा वसी दायरा है, अरबों के लिए कहा गया मिन शर कद इक्तरब, वो एक बहुत बड़ा शर, बहुत बड़ा फितना जो ज्यादा दूर नहीं है, तो वो है कि सजा के सबसे बड़े मुस्तहिक तो वो हैं, और वो सजा उनके सर पर लटकी हुई नजर आ रही, वो रशिया के जरिए हो, वो अमेरिका के जरिए हो, और पीछे बैठा हुआ इसराइल जो सबकी डोरियां हिला रहा है, मास्टरमाइंड, और उसमें कोई शक नहीं कि इवल जीनियस हैं वो, और दुनिया में उन्होंने इस वक्त पूरा अपना पूरे दुनिया को कंट्रोल कर रखा है, चाहे वो तादाद में गिनती के हों, ये भी सब जानते हैं, और नजला किस पर गिरना है वो मुसलमानों पर, दीन से बेवफाई। और साथ ही दूसरी बात भी याद करवा दूं जो वो कहते थे, दूसरे नंबर पर सबसे बड़े मुजरिम आलम इस्लाम में हम पाकिस्तानी हैं, कि जिन्हें अल्लाह ने यह खित्ता मौजजाना तौर पर अता किया था, पाकिस्तान एक आजाद मुल्क की हैसियत से, जिसे हर तरह के वसाइल भी दिए और हर तरह की अल्लाह ताला की नेमतें भी इस खित्ते के अंदर मौजूद, और हमने ला इलाहा इल्लल्लाह के नारे की बुनियाद के ऊपर यह मुल्क हासिल किया, अल्लाह ने अता कर दिया, और हो क्या रहा इस मुल्क में आप देख लीजिए, ये 60s में सूद के बारे में ये जो इस्लामी नजरियाती काउंसिल है उसने उस वक्त कह दिया था कि बैंक इंटरेस्ट रिबा है, फिर विफाकी शरीया अदालत जो है उसने 91 में ये वर्डिक्ट दिया, और वो भी 90 वक्त में इसलिए दिया कि 10 साल तक के लिए जियाउल हक साहब ने इस पर पाबंदी लगाई हुई थी कि आप फिस्कल जो मामलात हैं उस पर कोई राय नहीं दे सकते, विफाकी शरीया अदालत बनाई लेकिन उसे पाबंद कर दिया कि माशी मामलात में आप दखल अंदाजी नहीं करेंगे, ये सूद वगैरह ये सारी चीजें ये आपके दायरे के इख्तियार से बाहर है, पाकिस्तान के दस्तूर पर भी आप बात नहीं कर सकते, और जो अंग्रेज छोड़कर गया ये गला सड़ा निजाम, अदालती निजाम, ये पुलिस पर्चा थाना ये सारे का सारा, इसको भी नहीं टच कर सकते, ये तो इस मुल्क के अंदर मजाक हुए अल्लाह के दीन के साथ, शरीयत के साथ, हम कहते हैं हमारा दीन जिंदगी के हर गोशे को जो है मुहीत है, कोई गोशा बाहर नहीं है, और विफाकी शरीय अदालत पर पाबंदियां, ये भी नहीं कर सकते, ये भी नहीं कर सकते, माली मामलात को नहीं छेड़ सकते, आईडी कवानीन को भी नहीं छेड़ सकते, वो तो 10 साल के बाद वो भतकड़ी खुली तो विफाकी शरीय अदालत ने 91 में फिर ये वर्डिक पास किया था कि ये बैंक इंटरेस्ट इज रिबा, और इसका मुतबादिल क्या होगा, इसके लिए कैसे क्या करना है, वो सारा मैकेनिज्म भी दे दिया था। और आज भी हम वही खड़े हुए हैं कि हमारी सुप्रीम कोर्ट कह रही है कि ये रिबा और है और वो और है, किसको धोखा देना चाह रहे हैं। तो लिहाजा दूसरे सबसे बड़े मुजरिम हम हैं, और अगर हम इस काम के लिए कौम बहसियत मजमू और कौम के जो लीडरान हैं दीनी तबकात वो अगर अपनी जिम्मेदारी नहीं पूरी करते तो यकीनी तौर पे वो मुजरिम। अल्लाह ताला हमें इस अंजाम बद से बचाए और दीन का सही फहम भी अता करे, और दीन के तकाजों को इंफरादी और इज्तमाही तमाम तकाजों को अदा करने की हमें हिम्मत اور قوت عطا فرمائے. آمین یا رب العالمین. وآخر دعوانا الحمد للہ رب العالمین.